मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको मेचीनगर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। मेचीनगर नगरपालिकासँगको सहकार्यमा हामीले मेचीनगर खबर कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ र आजको मेचीनगर खबरमा हामी मेचीनगर नगरपालिका वडा नम्बर 4 का अध्यक्ष अर्जुन कार्कीसँग कुराकानी गर्न गइरहेका छौँ। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, नागरिक अपेक्षा, मानवहाती द्वन्द, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मेचीनगर नगरपालिका वडा नम्बर 4 विकास निर्माणका काम के भइरहेका छन् भन्ने सन्दर्भमा र नागरिकका अपेक्षाका विषयमा केन्द्रित रहेर आजको कार्यक्रममा कुराकानी गर्नेछौँ। र आजको कार्यक्रममा हामीसँग कुराकानी गर्नका लागि मेचीनगर नगरपालिका वडा नम्बर 4 अध्यक्ष अर्जुन कार्की हुनुहुन्छ, प्रत्यक्ष टेलिफोन कुराकानीमा हुनुहुन्छ र उहाँसँग थप विषयवस्तुहरूमा कुराकानी गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद छ सर।
अध्यक्षज्यू, यो चालु आर्थिक वर्षको बजेट कार्यान्वयन चाहिँ कहाँ पुग्यो, के गर्दै हुनुहुन्छ, विकास निर्माणका कामहरू, नागरिकका अपेक्षाहरू के छन् बताइदिनुहोस् न।
होइन, अब प्रश्नको लागि सबभन्दा पहिला धन्यवाद छ गणेश सर।
हजुर,
अब यो नागरिक मैले अब यो जनप्रतिनिधि भएर हेर्दाखेरि चाहिँ पहिला चाहिँ हामी एउटा अभियन्ताको रूपमा हेर्दा आम पब्लिकलाई हेरिन्थ्यो, आम कामलाई हेरिन्थ्यो। अहिले सरकारी कर्मचारी भएपछि सबभन्दा पहिला के अरे यो जनप्रतिनिधि भएपछि सबभन्दा पहिला चाहिँ सरकारी निकायहरू कहाँ कहाँ के छन्, कस्तो अवस्थामा छन् भन्दाखेरि यहाँका विद्यालय, यहाँका स्वास्थ्य चौकीहरू, यी सबै कुराहरूमा एकदमै लथालिङ्ग अवस्थामा छ। बच्चाहरूमा पढाइको गुणस्तर छैन, मान्छेमा अनुशासन छैन, अनि टाइम टेबल छैन, अनि जनताहरूलाई चाहिँ सेवाग्राहीहरूलाई चाहिँ रेस्पोन्स राम्रो छैन, संस्कार छैन। यो अलिकति दुःख लाग्दो कुराहरू चाहिँ समाजमा हामीले देखिरहेको छौँ। जसले जिम्मेवारी लिएको छ त्यो पक्ष अलिक कमजोर देखिन्छ, अलिकति हेपिएको, समाजलाई हेपेको, आफ्नो जिम्मेवारीबाट चाहिँ अत्यन्तै लापरवाही गरेको देखिन्छ। अन्य कुराहरूमा त अब हामी वार्डमा जितेर एउटा वार्ड प्रतिनिधि भएको मान्छे ठुल्ठुलो सपनाहरू छैन, ससाना मान्छेहरूको, किसानहरूको, दुखी दिन दुखीहरूको लाई हामी अलिक बढी सम्बोधन गर्ने र युवाहरूलाई अलिकति सृजनशील यात्रातिर लानुपर्छ भन्ने हिसाबले हामी सामान्य प्रवेश गरेको अवस्था छ गणेश सर। अहिले
नि अध्यक्षज्यू, सबैतिर आइरहेको गुनासो, यहाँ आबद्ध रहेको पार्टीले मिसन ग्रास रुट भनेर पनि चलाइराखेको छ, त्यसमा चाहिँ यो अभियानमा खटिएका साथीहरूसित कुराकानी गर्दाखेरि सेवा प्रवाहका हिसाबले चाहिँ स्थानीय तहहरूले, पालिकामा जनप्रतिनिधिहरूले चाहिँ कर्मचारीहरूलाई सेवा प्रवाहमा सुधार गर्न नसकेका कारण, सेवा प्रवाह चाहिँ राम्ररी त्यो डेलिभरी राम्रो हुन नसकेका कारण चाहिँ असन्तुष्टि व्यापक छ भनेर भन्छन्। यहाँकोमा के सुधार गर्दै हुनुहुन्छ, मेचीनगरको अवस्था के हो अर्जुन सर?
होइन, अब यसो छ, अब मेची नगरको अवस्था झन् बिग्रिँदो देखियो। यहाँ चाहिँ कर्मचारीहरू बिचमा चाहिँ यो मपाई कन्जुङ्गाको लडाइँ रहेछ, कसले कमजोरी गर्छ र अख्तियारमा हाल्ने भन्ने खालको रहेछ, कसले राम्रो काम गरेर समाज बनाउने, कसले बढी चाहिँ आफ्नो प्रस्तुति, सेवा प्रदाय प्रस्तुति गर्ने भन्ने खालको, त्यत्रो पढेर साथीहरू सर्टिफिकेट बोकेका कुरा गर्छन्, यति पढेको उति पढेको भन्छन्, अनि व्यवहार चाहिँ साथीहरूको यो खालको देख्दाखेरि त मलाई उदेक लागेको छ। जनसेवामा कर्मचारीहरू चाहिँ मेचीनगर नगरपालिकामा राम्ररी चाहिँ खटेको देखिँदैन र सायद लाग्छ मलाई अरूतिर पनि यस्तै हुनसक्छ। तथापि मेचीनगर नगरपालिकामा चाहिँ यहाँ झुङ्गाको लडाइँ छ, अस्तित्वको लडाइँ भन्छन् उनीहरू, अब के अस्तित्व हो, त्यसले सेवाग्राहीलाई एकदमै अप्ठ्यारो परेको छ। हामीले पटक पटक चाहिँ सम्झाएको छौँ, झम्किन खोजेका छौँ, तर अब हामी यही पाराले चाहिँ जाने हो भने यसले कानुनी कुराहरू प्रशस्त गर्छ र यो पाराले नगरपालिका चल्यो भने एउटा विद्रोह नगरपालिकामा चाहिँ हुन सक्ने सम्भावना म देख्छु।
अर्जुन सर, तपाईँ अलिक कृषिका क्षेत्रमा चाहिँ काम गरौँ भनेर लाग्नु भएको अभियन्ता पनि हो, तरुल महोत्सव भनेर चाहिँ हात्तीले नोक्सान नगर्ने तरुल लगाउँ भन्ने गरीको कुरामा चाहिँ यहाँले महोत्सवै पनि गर्नुभएको थियो। यो कृषिका क्षेत्रमा चालु आर्थिक वर्षमा के गर्दै हुनुहुन्छ, के छन् कार्यक्रमहरू, अब के गर्ने सोच्नु भएको छ?
होइन, यो खासमा चाहिँ के रहेछ भने गणेश सर, म अलिक लामो समयदेखि मेरो अनुभव के छ भने यो खासमा यो कृषि बाहुन्डागी भनेको अरू सबै जनप्रतिनिधिहरू भन्दा हाम्रो अलिक अप्ठ्यारो छ. हाम्रो चाहिँ त्यो भन्दा पनि जनताको सेवा गर्ने भन्दा पनि यो हात्तीलाई कसरी चाहिँ व्यवस्थापन गर्ने भन्ने एउटा ठुलो तर्कारो हाम्रो चाहिँ लगभग मस्तिष्कको चाहिँ 75-80% दिमाग चाहिँ त्यसले खाएको छ. अब त्यो हात्तीले 50 वर्षसम्म यहाँ हामीसँग लड्यो, हामीलाई मार्यो, हामीले पनि लड्यौँ, हामीले पनि मार्यौँ, ऊ पनि मर्यो, हामी पनि मर्यौँ, आज ऊ पनि भागेको छैन, हामी पनि भागेको छैनौँ. र अब चाहिँ हामीले के बुझिरहेको छौँ भने आखिर यसलाई सअस्तित्व कायम गरेर जानुपर्छ. र यो सअस्तित्वको वातावरणमा चाहिँ किसानहरूको खेतीबालीहरू घरहरू सबै इन्सुरेन्स गर्नुपर्छ. त्यो राज्यबाट सुविधा छ. यति कुरा पनि हामीलाई अहिलेसम्म थाहा रहेनछ कि हाम्रा नेतृत्व वर्गहरूलाई पूर्व जनप्रतिनिधिहरूलाई चाहिँ यो त अब थाहा त नभएको होइन होला, उहाँहरूले चाहिँ अब चासो नदेखाएको होला. यो घरबालीको जम्मै इन्सुरेन्स हुँदो रहेछ. अनि अर्को चाहिँ कुरा के छ भने यो हात्तीलाई हामीले अहिले हामीले एउटा बुद्ध महोत्सव पनि गर्न खोजिरहेका छौँ यो अन्तर्देशीय होमस्टेसँग जोडेर. अब यो बुद्धले पनि जन्मिँदाखेरि मायावतीले चाहिँ सेतो हात्ती सपनामा देखेर चाहिँ बुद्ध गर्भधारण भएको भन्ने चाहिँ हामी इतिहास पढ्न पाउँछौँ. त्यस कारणले यो हात्तीलाई नेगेटिभ होइन, यसलाई पोजिटिभ हामीले चाहिँ सम्प्रेषण गरेर योबाट चाहिँ फाइदा लिनु पर्यो लिनुपर्छ. त्यसो भएकोले अहिले कृषिमा चाहिँ हामीले विभिन्न कृषि समूहहरू गठन गरेर यो हात्ती मैत्री कृषि समूह, हात्ती मैत्री होमस्टे, हात्ती मैत्री महिला सञ्जाल भनेर यसरी चाहिँ हामीले हात्तीलाई पोजिटिभ लगेर यो हात्तीसँग पनि मान्छे खेल्न थालेछौँ, सँगै एउटै खेतमा चाहिँ हात्ती र मान्छे हुन्छन् अरे भन्ने म्यासेज चाहिँ हामी संसारलाई दिएर यसका हात्तीले गरेको बिगार भन्दा पनि बढी चाहिँ किसानहरूलाई चाहिँ राहत दिने गरेको एउटा प्र्याक्टिसमा हामी गएको छौँ. नगरपालिकामा गोपाल मान के अरे सदीय मेयर साहबलाई हामीले यो कुरामा अलर्ट गरायौँ र उहाँले चाहिँ तुरुन्त एक्सनमा आएर साउन 1 गतेदेखि यो हात्ती प्रभावित क्षेत्रका घरहरू र बालीहरूलाई पहिला इन्सुरेन्स गर्ने र विभिन्न अरू आइएनजीहरू पनि हामी यो मानव हात्ती द्वन्द व्यवस्थापन समितिले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग काम गर्दैछ भने अरू 2-3 वटा एनजिओहरू चाहिँ यहाँ गठन गरेर WWF इसी मोड जस्ता चाहिँ अरू विदेशी संस्थाहरूसँग ल्याएर यो हात्तीलाई सबभन्दा पहिला यसको व्यवस्थापन गर्नुपर्छ. मेरो एङ्गलबाट भन्नुपर्दा यो ब्रह्माण्ड सबैको बराबरी भएकोले उसले पनि बाँच्नु पाउने अधिकार चाहिँ मान्छे नै यतनशील प्राणी भएकोले उसले नै सुनिश्चित गरिदिनुपर्ने भएको हुँदा यो विषय अलिकति परबाट हेर्दाखेरि द्वन्द्वात्मक देखिन्छ. तर यो चाहिँ मलाई लाग्छ यो बाहुन्डागी यो क्षेत्रका साथीभाइहरू चाहिँ हाम्रो पाटोमा चाहिँ 1-2 वर्षसँगै अङ्गालो मारेर हिँड्नुभयो भने बाहुन्डागी एउटा नमुनाको रूपमा संसारमा परिचित हुनेछ. यो वन्यजन्तु र खेती बिचमा, खेती र मान्छे र वन्यजन्तु बिचको सम्बन्धले गर्दा त्यसो भएकोले अहिले हामी चाहिँ विशेष गरेर हात्तीले नखाने बालीहरू, तोरी खेतीहरू, तोरी मौरी भन्ने एउटा कार्यक्रमै ल्याएको छौँ. अहिले तोरी मौरी कार्यक्रममा हामीले माननीय विश्वप्रकाश शर्माज्यूलाई चाहिँ एउटा अनुरोध गरेको थियौँ. उहाँले चाहिँ केन्द्रसम्म अलिकति सहयोगको लागि वचन दिनुभएको छ, हामी जाँदैछौँ. र यसपालि हामीले 400 बिघा जति तोरी रोप्यौँ, अलिअलि बिग्रियो पनि साथीभाइहरूको, तर तोरीमा हात्ती पसेनौँ. र भयो के भने तोरीमा चाहिँ झन्डै 60-70 घार इन्डियाका मौरीहरू आएर यता अहिले हाम्रो 4 नम्बर वार्डमा चाहिँ झन्डै 150 मौरीका घारहरू विकास भए. र मैले साथीहरूलाई भने हात्ती चाहिँ इन्डियाको भयो तर मौरी चाहिँ भएन भनेको यसले पैसा दिन्छ नि त भन्नुभयो. भनेपछि पैसा आउँदाखेरि त द्वन्द्व न्यूनीकरण हुने रहेछ भन्ने कुराको निश्चितता देखियो. त्यसैले गर्दा म यो टोटल मेरो वार्डलाई चाहिँ म वार्डलाई नै ब्युटिफिकेसन गरेर सौन्दर्यतामा बढी जोड दिएर, सरस्वतीमा बढी जोड दिएर, बालबच्चाहरू, युवा साथीहरू सबैलाई एउटा संस्कारको यात्रामा लगेर यो क्षेत्रलाई चाहिँ म ग्रामीण पर्यटनको रूपमै विकास गरेर लिएर जाने भन्ने हिसाबले लागेको हुँदा कृषिमा पनि हामी त्यस्तै खालका फुल्ने खालका फल्ने खालका खेतीहरू जसले सौन्दर्य पनि सँगसँगै दिन्छ. जस्तै तरुल महोत्सवको कुरा उठाउनुभयो तपाईँले, तरुल हात्तीले नखाने एउटा कृषि उत्पादन हो. तर तरुल अर्को पनि पक्ष छ, हामी चाउचाउ वाइवाई के दुनियाँभरको जङ्क फुडहरू खान्छौँ. तरुल जस्तो चाहिँ पौष्टिक आहारहरू बालबच्चाहरूलाई खुवाउनुपर्छ र हाम्रो खानपिन संस्कार पनि परिवर्तन गर्नुपर्छ भन्ने एउटा सन्देश दिनको लागि यो हात्ती र खेती, हात्ती र मान्छे मिलेर जाने कुरामा यो कृषिमा पनि हामी त्यसरी नै लागिरहेछौँ. अहिले व्यापक हामी सब्जी खेतीमा छौँ. कहिले काहीँ तपाईँहरूको चाहिँ आगमन फिल्डमा पनि रहोस् म यो पनि आग्रह गर्न चाहन्छु.
अध्यक्षज्यू, यहाँले चाहिँ अत्यन्तै महत्त्वपूर्ण ढङ्गले साह्रै मान्छे प्रताडित भएको हात्तीबाट त्यो द्वन्द्व न्यूनीकरणका लागि हिजो अभियन्ता भएर आज जनप्रतिनिधि भएर पनि काम गर्दै हुनुहुन्छ. यसमा चाहिँ यहाँले अर्को महोत्सव गर्दैछौँ यो होमस्टेसित जोडेर भनेर होमस्टेको सन्दर्भमा पनि यहाँ चाहिँ सुरुदेखि नै अभियानै चलाइरहनु भएको छ होमस्टे सञ्चालन गरेर ग्रामीण पर्यटनको विकासमा यहाँ चाहिँ क्रियाशील हुनुहुन्छ। अब गर्न लाग्नु भएको यो बुद्ध महोत्सव चाहिँ कस्तो हुन्छ, कसरी गर्नुहुन्छ, कहिलेदेखि गर्दै हुनुहुन्छ, के छ तयारी?
अब यो चाहिँ खासमा के छ भने हामीले विगतदेखि नै यो हात्तीसँगै जोडिएर एसियन ग्रामीण पर्यटन महोत्सव भनेर हामीले चाहिँ गाउँमा पनि एउटा संस्कार छ, एउटा संस्कृति छ। अब यसो झर्र हेर्नुहोस् न, काँकरभिट्टाबाट धुलाबारी जानुहोस्, धुलाबारीमा के छ टुरिज्मको अवस्था? बिर्तामोडमा जानुहोस्, दमकमा जानुहोस्, यो त सहर चोक मात्रै हो। तपाईँको प्राकृतिक मनोरम दृश्यहरू त गाउँमा छन्। विभिन्न चराचुरुङ्गी, पुतलीहरू, पानीका तलाउहरू, हरियाली रुखहरू, विभिन्न किसिमका छटाहरू चाहिँ पाइन्छ। त्यसो भएकोले गाउँलाई पनि संसारमा देखाउनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले पहिलेदेखि सुरुमै उद्देश्य के लिनु, उडी सुन्नु चन्द्र एक भने जस्तो हामीले एसियन ग्रामीण पर्यटन भनेर राख्यौँ। सुरु सुरुमा हामीले अप्ठ्यारो अप्ठ्यारो भयो, यसले 6ौं संस्करण चाहिँ पार गर्यो र हामीले घोषणा गरेको थियौँ काठमाडौँमा गर्ने भनेर। तर बाई द वे यसपालि चाहिँ फेरि पर्यटन बोर्डले अन्तर्देशीय होमस्टे गर्नको लागि नै झापालाई नै उसले तोकेको हुँदाखेरि त्यो बजेटलाई हामीले यहीँ सदुपयोग गर्नुपर्ने भएको हुँदा हामीले यो वैशाख 22-23-24 तिन दिवसीय ग्रामीण एसियन ग्रामीण पर्यटन महोत्सव तथा यस अन्तर्देशीय यो पर्यटन ग्रामीण पर्यटन होमस्टे महोत्सव भनेर गर्दैछौँ। र मेरै सक्रियतामा नेपाल, भारत, भुटानको तिनवटा राष्ट्रको चाहिँ 2019 एउटा होमस्टे एसोसिएसन गठन गरेको थियौँ। र पहिला अहिले चाहिँ गठन गरियो, बिचमा कोरोना भयो, अहिले चाहिँ हाम्रो यो महोत्सवले चाहिँ त्यतिखेर एउटा साङ्गठनिक हिसाबले हामी बलियो भयौँ। अब हामी उत्पादन र बजारीकरणको लागि यो महोत्सवले एउटा ठुलो यसले बजार लिनेछ भन्ने कुरा हामीले विश्वास लिएको छौँ। र अर्को मैले अघि भने बुद्धलाई चाहिँ प्रकृतिसँग जोड्नुपर्छ, किनभने गौतम बुद्ध चाहिँ पैदल यात्री विभिन्न गाउँ, खोला, खोल्ची, रुख बिरुवामा हुर्किँदै देश विदेशमा पैदल यात्री भएर घुमेको हुँदाखेरि होमस्टेको कन्सेप्ट पनि गौतम बुद्धबाटै भएको, ट्रेकिङको कन्सेप्ट पनि बुद्धबाटै सुरु भएको भन्ने हिसाबले हामीले बुद्ध र पर्यटन, ग्रामीण पर्यटन, बुद्ध र होमस्टे, बुद्ध र हात्ती यसरी जोडेर हामी त्यो कार्यक्रममा 8848 वर्ग इन्चको एउटै बुद्धको नक्सा बनाउँदैछौँ। त्यो तेल चित्रको जुन चाहिँ हाम्रो 8,00,000 बढी खर्च, निर्माण खर्च लाग्छ त्यो एउटा त्यो चित्रको लागि, त्यहाँ हामीले यही कुराहरू चाहिँ राख्नेछौँ। सेतो हात्तीलाई सपनामा देखेर बुद्ध जन्मिँदै गरेको अवस्था, ग्रामीण पर्यटनमा बुद्ध जाँदै गरेको घरवासको अवस्था, यो कुराहरूलाई झल्काएर त्यो हामी चाहिँ 8848 इन्च भनेको चाहिँ हामीले सगरमाथालाई समेत त्यसले सम्बोधन गरोस्। अब हामीले त्यो मिटरको हिसाबमा भन्दा पनि अब त्यसलाई सम्बोधन गर्ने खालको सेम्बलिङ हिसाबले त्यो त्यसको आयु, त्यो हाम्रो तेल चित्रको आयु चाहिँ 100 वर्ष हुनेछ। र त्यो 100 वर्षको त्यो आयु भएकोलाई हामी केन्द्रमा गएर हामी त्यसलाई लिलामीमा उठाउनेछौँ त्यो चित्रलाई। र त्यो लिलामीबाट आएको पैसालाई यो हात्ती, मान्छे र हात्ती बिचको द्वन्द्वलाई न्यूनीकरणको लागि, एउटा हात्ती पीडितहरूको लागि अक्षय कोष खडा गर्ने गरी पहिलो दिन चाहिँ नै हामी यो गाउँमा चाहिँ शान्तिको, अब हिजो अस्ति हामीले चाहिँ राजनीति गर्न हामीलाई नेताहरूले सिकाउनु भएको कुरा चाहिँ क्रान्ति भनेर मान्छेको टाउको फुटाउने, बस फुटाउने, रेलिङ बाँच्ने भने, अब हामीले चाहिँ क्रान्ति माटोसँग गर्नु पर्यो र शान्ति मान्छेको मस्तिष्कमा छिराउनु पर्यो भनेर हामी चाहिँ यो ध्यान मेडिटेसनका कुराहरू, आत्मज्ञानका कुराहरू पनि सँगसँगै हामी लिएर जाने र योबाट पनि समाजलाई समृद्ध बनाउन सकिन्छ। एउटा पक्ष त्यो छ भने विभिन्न चाहिँ काठमाडौँ दिल्ली बिचको चाहिँ हात्तीको अथवा जैविक विविधताको, यहाँको चाहिँ ड्रग्सहरूको, चेलीबेटी बेचबिखनको त्यो सेमिनार गर्नेछौँ। हामी स्थानीय युवाहरूलाई, पढेका युवाहरूलाई हामी नेचर गाइड, संस्कारका गाइडहरूका कुराहरू, होमस्टेलाई ट्रेनिङहरू, यसरी यो महोत्सवमा चाहिँ हामी यो र विशेष गरेर हाम्रो क्षेत्रमा, नेपाल, भारत, भुटानमा भएको ग्रामीण क्षेत्रमा उत्पादन भएर बजारीकरण गर्न रहेका चिजहरूलाई, त्यो कुरालाई चाहिँ हामी ग्रामीण पर्यटनमा हामी यसपालि राख्नेछौँ। र यो पृथक हुनेछ, कुनै त्यसमा चाहिँ लिङ्ग के अरे पिङहरू, त्यो रोटे पिङहरू, यस्ता चाहिँ जुवा तास डाइस यस्ता घुर्नीहरू हुने छैनन्, हेर्न लायकका हुनेछन्। त्यसमा चाहिँ हामी बढी बच्चाहरूलाई चाहिँ, विद्यार्थीहरूलाई त्यहाँ चाहिँ हामी उहाँहरूलाई अवलोकनको लागि त्यहाँ झिकाउनेछौँ र हामी एकदमै लोकल मौलिक लोक संस्कृति त्यहाँ झल्काउनेछौँ, त्यसको प्रतियोगिताहरू गर्नेछौँ। र कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चित कलाकारहरू भन्दा पनि अब गाउँकै हाम्रा चाहिँ दिदी भाउजूहरू, दाजुहरूलाई चाहिँ आफ्नो कल्चर डेभलप गरेर यो होमस्टेमा आउने पाहुनाहरूलाई समेत त्यो संस्कृति, त्यो कल्चर प्रदर्शन गर्ने गरीको हामी तयारी गर्दैछौँ।
अध्यक्षज्यू, यहाँले अघि पनि अलिकति कुराकानी गर्नुभयो, युवाहरूलाई रोजगारीका अवसर सिर्जना गरेर गाउँबाट आम्दानीका लागि अन्त गइरहनु पर्दैन, गाउँमै आम्दानी गर्न सकिन्छ भन्ने गरीको अवस्था सिर्जना गर्न सकिन्छ, यहाँलाई के लाग्छ?
मजाले हेर्नु न, यो यस्तो छ कि म अस्ति कलकत्ता जाँदाखेरि जाँदै थिएँ, त्यो कालीघाट मन्दिर छेउमा पुगेको बेलको पत्ताको एउटा मुठा देखेँ, अनि म ठ्याप्पै उठाएँ, बेल रहेछ, चिनिन्छ नि बेल त हामी गाउँको मान्छे होइन, खेतमा हुर्केको, अनि एउटा मुठा रहेछ, कसरी मुठा मैले भनेर सोधेँ, अनि उसले 50 रुपियाँ भन्यो। मैले खोलेर हेरेँ, 5 पत्ता रहेछ बेलको, भनेपछि एउटा पत्ता 10 रुपियाँमा बिक्री हुँदो रहेछ। हामीले गऱ्यो भने यहाँको बेलको पत्ता चाहिँ यस्तो मठ मन्दिरमा धार्मिक मन्दिरमा मात्रै पुऱ्यायो भने पनि 1 रुपियाँ गोटा बिक्री भयो भने हामीसँग त करोडौँ पत्ताहरू छ नि, त्यहाँ एउटा दुईवटा होइन, यसको बजारीकरण गर्न सकेको छैनौँ। जस्तै अब हाम्रो बाँसको हाँगाहरू चाहिँ सबै गाउँघरमा चाहिँ खोले पकाउने, यसो जाँड रक्सीमा चुलोमा अगेनामा बाल्ने गरेको छ, त्यसको सबै चाहिँ त्यो बाँसको चाहिँ विभिन्न परिकारहरू बन्छ। एउटा बाँस चाहिँ हामी जरादेखि टुप्पोसम्म हामी बाँस बजारीकरण गर्न सक्छौँ, त्यसका सबै हामी उत्पादन गर्न सक्छौँ, हामी ह्यान्डिक्राफ्टहरू बनाउन सक्छौँ, अन्य धेरै कुराहरू। अब जस्तै बाहुनगीमा तपाईँको तेजपत्ता उत्तिकै छ, यो तेजपत्ताको बजार चाहिँ यहाँ पारी लगेर 50 रुपियाँ किलो बेच्छन्, अब यसलाई चाहिँ पोखरा काठमाडौँतिर उता तेजपत्ता नभएको गाउँतिर चाहिँ मुठा बनाएर चाहिँ 8-10 साथीहरूलाई यो गाउँतिर चाहिँ भालुको पिता गैँडाको नाभी बेच्न ल्याए जस्तो, उतातिर साथी हाम्रा युवाहरूलाई चाहिँ अलिक ट्रेन गरेर वेल ट्रेन गरेर पठाउने हो भने साथीहरूले त्यहाँ पनि बजारीकरण गर्छन्। र अहिले मेरो चाहिँ उद्देश्य के हो भने उत्पादनको पराकाष्ठमा पुग्नुपर्छ। दुध उत्पादन गर्ने भने दुधको अन्तिम कुरा के हुन्छ, दुधबाट के भनिन्छ, घिउ भनिन्छ कि चिज, केही उत्पादन चाहिँ गर्नुपर्छ र ब्रान्डिङ गर्नुपर्छ भनेर हामीले चाहिँ ब्रान्डिङ गरेको छौँ र ब्रान्डिङतिर हामी जाँदैछौँ। अहिले चाहिँ हामी मसला र यो तेल अचार तिनवटा कुरालाई हामीले अगाडि सारेको छौँ र हरेक ब्रान्डिङमा पर्सेन्टेजको हिसाबले हात्ती पिँडलाई रातको त्यहाँबाट राखिनेछ।
अहिले चाहिँ शिक्षाको क्षेत्रमा चाहिँ यहाँको ओडाको अवस्था के छ, त्यसलाई सुधार गर्न के गर्दै हुनुहुन्छ अध्यक्षज्यू?
होइन, अब शिक्षा त अब लथालिङ्ग नै छ, अब त्यो साथीहरूले शिक्षक साथीहरूको मात्रै कमजोरी होइन, हाम्रो समुदायको पनि कमजोरी होला। अब अहिले चाहिँ मैले मेरो वडामा 3 सामुदायिक विद्यालयहरू छन्, 3 सामुदायिक विद्यालयलाई एउटै मोर्चामा राखेर यसले चाहिँ एउटै किसिमको सदन, एउटै किसिमको शिक्षा, एउटै किसिमको लेसन गरेर अहिले हामी चाहिँ एउटा प्लानमा जाँदैछौँ। उहाँहरूलाई चाहिँ ड्रेसहरू पनि एकै खालको, र खासमा शिक्षामा चाहिँ म आफू पनि एउटा रचनात्मक काम गर्ने मान्छे, मैले विभिन्न चाहिँ तालिमहरू लिएको हुँदाखेरि यसले मान्छेको मस्तिष्कलाई फुकाउने कुरामा, मान्छेले चाहिँ दुःख नपाउने कुरामा म आफू विश्वासिलो भएको कारणले म विद्यालयमा चाहिँ नै खेलकुद, अब आर्ट्सहरू भयो, सङ्गीतहरू भयो, मार्सल आर्टहरू भयो, यो सबै कुराहरूलाई शिक्षामा जोडेर लानुपर्छ भन्ने कुरामा हामी लागेको छौँ। र अब यो पालिदेखि चाहिँ मेचीनगर 4 सामुदायिक विद्यालयमा फरक पठन पाठन हुन्छ नि, हिजोकै किताबलाई हामी फरक ढङ्गबाट चाहिँ बच्चाहरूले सजिलैसँग सिक्न सक्ने, बच्चाहरू आज मोबाइलको कुलतमा फँसेर बर्बाद भइरहेको अवस्थामा कसरी बच्चाहरूलाई चाहिँ स्कुल छिटो जाउँ, स्कुल पुगेर कसरी खेल्ने, कसरी पढ्ने भन्ने विषयमा बच्चाहरूलाई चाहिँ मनपर्ने खालका चाहिँ खेलकुदका अन्य गतिविधिहरू पनि त्यहाँ समावेश गरेर विभिन्न कार्यक्रमहरू भिडियोहरूबाट पनि बच्चाहरूलाई आकर्षित गराएर पठन पाठन नै समाजको सभ्यताको मुहान हो भन्ने हामीले पढेको र बुझेको र सत्यता पनि त्यही भएकोले मेरो धेरै लगानी चाहिँ शिक्षामा नै हुनेछ, बालबालिकालाई नै हुनेछ।
यो स्वास्थ्यको क्षेत्रमा चाहिँ के सोच्नु भएको छ अध्यक्षज्यू?
होइन, स्वास्थ्यको क्षेत्र चाहिँ अब खासमा मैले भने बिरामीको हस्पिटल बनाउनुको लागि तापिनुभन्दा पनि बिरामी हुनु नदिनु चाहिँ महत्त्वपूर्ण कुरा हुन्छ, त्यो चाहिँ बुद्धिमत्ता काम हुन्छ भन्ने मेरो बुझाइ भएकोले म वार्ड अध्यक्ष भएर यो वार्डमा छिर्ने बित्तिकै हाम्रो पहिलो निर्णय चाहिँ विद्यालयहरूमा चङफुट बन्द गराएको छौँ। हाम्रो खानपिन संस्कार एकदमै बिग्रिएको छ। मेरो भाउजू 25 रुपियाँमा काँचो नरिवल बेचेर 80 रुपियाँमा चाहिँ कोको कोला खुवाउनुहुन्छ, मेरो काकीहरू चाहिँ फापर बेचेर नानीहरूलाई चाउचाउ खुवाउनुहुन्छ, त्यो कहिले कहाँ बनाएका ती कुरकुरे र मिठाई, त्यो हेर्नु त हामी आलु 20 रुपियाँ किलो बेच्छौँ, त्यही पारी चाहिँ साथीहरूले त्यो कुरकुरे चाहिँ 20 रुपियाँको आलुको 20 बनाएर एउटा पोखालाई 50 रुपियाँमा बेचिरहेछ, यति मूर्ख भइरहेछौँ हामी, किन फर्केर नहेर्ने? अनि देशले गरेन, राज्यले गरेन, सरकारले गरेन भने गर्नलाई काम तयार भएर योजना लिएर गइसकेपछि सहयोग हुन्छ भन्ने नै मेरो विश्वास भएकोले अब यो हस्पिटलमा अहिले बाहुनैको एउटा सानो स्वास्थ्य चौकी छ, मैले चाहिँ चुनावको बेलामा चाहिँ डक्टर ल्याइदिन्छु, एमबिबिएस डक्टर ल्याइदिन्छु भनेर एउटा घोषणा गरेको थियौँ, हामीले घोषणा पत्रमा राखेको थियौँ, हामीले साउनदेखि नै के अरे त्यहाँ डक्टरको व्यवस्थापन गरेको छौँ, अहिले भर्खरै नगरपालिकाले हाम्रै लागि भनेर डक्टर पनि नियुक्ति गर्नुभएको र अब यहाँ ब्लड टेस्टको काम पनि यो वैशाख 1 गतेदेखि 2 गतेदेखि सुरु हुँदैछ र स्वास्थ्यमा अब मेरो लक्ष्य चाहिँ बाहुनलागीमा कम्तीमा पनि हाम्रो आमा भाउजूहरू पहिला पहिला काकीहरू चाहिँ नक्सलतिर राँगा गाडीमा झोलुङ्गोमा बोकेर थुप्रै देहान्त भएको घटनाहरू मेरो आँखामा झलझली छ, त्यसो भएकोले एउटा बर्थिङ सेन्टर सहितको कम्तीमा पनि फर्स्ट एड चाहिँ सामान्य एक्सरे ब्लडसम्म चेक गर्ने र एउटा एमबिबिएस डक्टर चाहिँ यहाँ राख्नुपर्छ र समुदायलाई चाहिँ खानपिन संस्कार भएको र शारीरिक बयान मेडिटेसनमा लगेर चोक चोकमा माइक बजाएर चाहिँ बिहान बिहान चाहिँ युवाहरू बुढापाकाहरू नानीहरूलाई चाहिँ म एउटा शारीरिक व्यायामको अभ्यासमा लाने प्रयत्न गर्ने मेरो लक्ष्य रहेको छ।
अध्यक्षज्यू, यहाँले यहाँसित असीमित सपनाहरू छन् समाज रूपान्तरणका लागि, समाज परिवर्तनका लागि, यङ इनर्जेटिक हुनुहुन्छ, यहाँले चाहिँ थुप्रै सपनाहरू देख्नु भएको छ समाज रूपान्तरणका लागि, समाज परिवर्तनका लागि, यहाँसित रहेको बजेट, नगरपालिकासँग रहेको बजेट यहाँको कन्सेप्टसित खर्च गर्नका लागि चाहिँ ब्युरोक्रासी नै अवरोध बन्छ अघि
होइन? यसो रहेछ सर, यो इजी कुरा जस्तो लाग्छ मलाई। पहिला पहिला चाहिँ साथीहरूले फुल रोपेर माथिबाट गोबर हालेको देखियो, अलिकति निहुरिनुपर्छ, अलिकति निहुरिनुपर्छ, अलिकति हातमा मैला लाग्न सक्छ, नङमा माटो पस्न सक्छ, गोबर लाग्न सक्छ। बिरुवा रोप्दाखेरि माथिबाट चाहिँ झोल पारेर पातबाट हाल्ने होइन, तल माटोमा चाहिँ बिरुवा मलेर बिरुवा रोप्नुपर्छ भन्ने कुरा, मल त्यति नै लाग्ने हो, श्रम त्यति नै लाग्ने, अलिकति निहुरिनुपर्छ। सैद्धान्तिक कुरा गर्नु खोजेको मैले, हाम्रो समाजमा चाहिँ गरिरहेको काम, हिजोदेखि गरेको काम अलिकति फरक भएकोले त्यसलाई हामीले त्यही बजेटबाट पनि त्योभन्दा धेरै चाहिँ उपलब्धि गर्न सकिन्छ। त्यसो भएकोले म अब एउटा नगरमा मात्रै सीमित रहन्न, मैले चाहिँ यो लामो 20-25-30 वर्षको मेरो अनुभवमा मैले धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका साथीहरूसँग एउटा राम्रो प्लेटफर्म पनि बनाएको छु र साथीहरूले चाहिँ मैले यहाँ जितिसकेपछि मलाई राम्रो एउटा रेस्पोन्स पनि दिनुभएको छ र उहाँहरू चाहिँ यो बाहुनलागीको लागि सिङ्गो मेची नगरको लागि र अझै तपाईँ हात्तीको कुरा गर्नुहुन्छ भने म हात्तीमा त सिङ्गो झापा जिल्ला र म इन्डियासँग जोडिएर काम गर्ने गरेको हिसाबले नेपाल भारत भुटान तिनवटा ट्रेङ्गलमा काम गर्नुपर्छ भनेर एउटा मैले चाहिँ मास्टर प्लान चाहिँ वन्यजन्तु विभागमा राष्ट्रिय निकुञ्ज विभागमा मैले पेस गरेको हुँदाखेरि आज त्यही विषयमा चाहिँ नेपालमा अलिक बढी चर्चा पनि भइरहेको परिस्थिति छ। त्यसो भएकोले अब यो सम्भावना छैन, होइन सम्भावना राम्रो छ, यही सामान्य पैसाले पनि हामी गाउँघरमा साथीभाइहरूलाई चाहिँ राम्रोसँगले चाहिँ युटिलाइज गर्न सक्यो भने त्यहाँबाट पनि आय आर्जन गर्ने बाटोहरू हुन सक्छ त देखिएको छ। तर सबै मान्छेहरू अनुशासित हुनुपर्छ, हाम्रो चाहिँ एउटा ट्रेनै बिग्रेको छ कि सर, अहिले हामीले देख्दाखेरि विपक्षी भनेपछि अब ढुङ्गा हानिहाल्नुपर्ने, गाली गरिहाल्नुपर्ने, थुजिहाल्नुपर्ने, यो खालको चेतना अहिलेको युवाहरूमा पनि छ। अनि युवाहरूलाई शासन पद्धति दिनुपर्छ, युवाहरू हामी देश बनाउने भन्छन् तर फेरि यता चाहिँ तपाईँको सङ्कीर्णता, त्यो इगो एउटा प्रब्लम, त्यो त्यसको लागि चाहिँ अचम्म लाग्छ, मलाई लाग्छ त्यो खानपिन संस्कारले नै त्यसो भएको होला। अनि विरोध त नराम्रो काम विकृतिको विरुद्धमा हुनुपर्ने हो, राम्रो काम गर्दाखेरि त्यो चाहिँ अब मान्छेको एउटा के भने के भनौँ भन्ने हो कि न, भित्र त्यो पोलेको हो कि, त्यो चाहिँ अलिकति काहीँ काहीँ छिटा बासिटाहरू देखिन्छन्। तर अब सङ्घर्ष हामीले कसरी गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ, त्यति नै हामी त्यो विषयमा पनि जान्दछौँ। र म आम साथीभाइहरूलाई चाहिँ नराम्रो कामको खुलेर विरोध गर्नुपर्छ, तर त्यो प्रमाणित हुनुपर्छ, भनेको भरमा अल्लरेको उल्लरेको भरमा होइन, र राम्रो काममा साथ दिएर जानुपर्छ। यो समाज हामी सबैको साझा हो। म त एउटा अभियन्ताको रूपमा लामो समय काम गरेको, म सूर्य चिन्हबाट विजय भए पनि म सामाजिक क्षेत्रमा काम गर्ने विषयमा म जातपात, धर्म, लिङ्ग, पार्टी, वर्ग यस्तो म केही पनि हेर्दिनँ। मैले राम्रो काम गर्दाखेरि ज जसलाई चाहिँ समेटेर लिएर जान सक्छु, ज जसले चाहिँ त्यो क्षमता राख्नुहुन्छ, ती साथीहरूलाई मेरो आफ्नो कार्यक्षेत्रमा, आफ्नो टिममा मैले वेलकम गरेर उहाँहरू सँगैलाई सँगसँगै लिएर जानुपर्छ भन्ने हिसाबले काम गरिरहेको छु। त्यसो भएकोले काम गर्दाखेरि सफलता मिल्छ भन्ने पनि मेरो बुझाइ छ, मलाई विश्वास पनि छ।
अध्यक्षज्यू, यो चाहिँ समाजलाई सकारात्मक बाटोमा हिँडाउनका लागि अघि यहाँले चर्चा पनि गर्नुभयो, एउटा त योग ध्यान मेडिटेसन नै हो, अरू के कुराहरू गरौँ भने चाहिँ साँच्चै नकारात्मक बन्दै गरेको हाम्रो समाजलाई पोजिटिभ बाटोमा लिएर जान सकिएला?
होइन, अब यस्तो रहेछ, अब मैले गरेको काम चाहिँ एकदम ठिक, मेरो पार्टीले गरेको काम चाहिँ ठिक, पार्टीले चाहिँ लगेर चाहिँ मुखमा आँचीमा चाहिँ मुख गाड्यो भने पनि हेर्छ हाम्रो पार्टीले गरेको हेर्छ त ठिक छ भन्ने, अनि अर्काले गरेको चाहिँ बेठिक देख्ने, एउटा यो राजनीतिक कुसंस्कार नै हो। किन यसो भयो भन्दाखेरि हाम्रो लिडरहरू चाहिँ राम्रो भएनन्, लिडरहरू अनुशासित भएनन्, मर्यादित भएनन्, कार्यकर्ताहरूलाई चाहिँ सही ढङ्गबाट चाहिँ परिचालन गर्न नसकेकोले, अब मेरो राजनीतिक हिसाबले चाहिँ भन्दा पनि म सामाजिक हिसाबले विद्यालयहरूलाई छुट्टै, युवाहरूलाई छुट्टै, बुढापाकाहरूलाई छुट्टै मैले घोषणामै भनेको छ कि घोषणा पत्रमा हामीले राखेको छौँ बालबच्चालाई सृजना चेतना, युवालाई सृजना, बुढापाकालाई सन्तोष भनेर। अब बुढापाकाहरूलाई अहिले हामीले घर घरमै भत्ता ल्याइदिएको छौँ होइन, मैले चाहिँ घुङ्गुरको लौरो चाहिँ 13 थुमबाट ल्याएर यहाँ गाउँमा बुढापाकाहरूलाई बाँडेको, एकजना बुवाले के भन्नुभयो भने काका यो हजुरबा यो मैले घुङ्गुरको लौरो दिँदाखेरि तपाईँलाई के फिल भयो, खोइ के अनुभव भइरहेछ भनेको, हजुरआमा एकचोटि कलकत्ता जाँदाखेरि हावा मिठाई लिएर आउनु भएको थियो, त्यो हावा मिठाई खाँदाखेरिको आनन्द अहिले मैले यो लट्ठी पाउँदा पाएँ भन्नुभयो। भनेपछि हेर्नु त मान्छेहरूको खुसी सानो कुरामा रहेछ। यसो भएकोले अब यो राजनीतिक चेतनालाई तपाईँले भने जस्तो बिग्रिएका छन् साथीभाइहरूको चाहिँ अहिले स्थितिलाई चाहिँ हामीले सुधार गर्नका लागि हामीले वेल ट्रेनिङहरू नै गर्नुपर्छ, उहाँहरूलाई सृजनाको बाटोमा लानुपर्छ, खराब सोच्ने समय दिनु हुँदैन उहाँहरूलाई। अब अहिले धेरैतिर युवाहरू बरालिएका क्यारम बोर्ड तास बेलुका भएपछि यसो मालपानी अलिक युवाहरूलाई चाहिँ यो दुर्व्यसनतिर लगिरहेको परिवेशमा यो वडाध्यक्षले नगरपालिकाले मात्रै काम गर्ने होइन, प्रहरी प्रशासन नागरिक समाज राजनीतिक दल सबै जानुपर्छ। अहिले त मेरो वार्डमा म राजनीतिक दलका साथीहरूलाई पनि भनिरहेको छु, तपाईँहरू भोटको बेलामा मात्रै हिँड्नुहुन्छ, भोटको बेलामा मात्रै हो तपाईँहरू राजनीति गर्ने साथीहरू, तपाईँहरू कहिले काङ्ग्रेस भएर स्कुलतिर जानुहोस्, कहिले एमाले भएर हस्पिटलतिर जानुहोस्, कहिले चाहिँ माओवादी भएर किसानहरूसँग जानुहोस्, जानुहोस् न, वर्षैभरि कुद्नुहोस्, कार्यक्रम बनाउनुहोस् क्यालेन्डरमा, अनि पार्टी पनि आयो भन्छ के कुरा अभाव छ तपाईँहरू आफ्नो नेतृत्वलाई भन्नुहुन्छ भनेर, यसरी पनि हामी परिचालन गर्न खोजिरहेछौँ।
हामी मेचीनगर खबरको अन्त्यमा छौँ। अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने, रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई एकजना जनप्रतिनिधि, वडाध्यक्ष, यङ इनर्जेटिक युवा नेताका रूपमा थप सन्देश के छ?
सबैभन्दा पहिला कुरा चाहिँ हामीले मैले मेरो दृष्टिकोणमा प्रकृतिलाई माया गर्नुपर्छ। प्रकृतिसँग माया गरियो भने मात्रै मान्छेको मात्रै होइन सम्पूर्ण ब्रह्माण्डको चाहिँ अस्तित्व प्रकृतिसँग जोडिएको भएको हुनाले अहिले चाहिँ झापा जिल्लामा भएका यो अनाधिकृत वन फडानी भइरहेछ, यो चाहिँ फ्याक्ट्रीहरूले दुनियाँ चाहिँ दाउरा काट्ने बहानामा गरेछ। यो झापाको डेफु साहबलाई मेरो यहाँबाट चाहिँ आग्रह छ, यो तुरन्त बन्द गरियोस् यो इलिगल काम गर्ने कुराहरू। यसले चाहिँ मानव सभ्यता मात्रै होइन, यसले चाहिँ सम्पूर्ण प्रकृतिलाई ध्वस्त गर्छ। कानुनी प्रक्रिया पुऱ्याएर कति वर्षको रुखसम्म काट्न पाउने, एउटा चाहिँ रोख रोपेको 5 वर्षको बिरुवा पनि लडाइदिने, त्यस्तो कुरालाई चाहिँ कन्ट्रोल गर्नुपर्छ। र यो प्रकृतिलाई चाहिँ हामीले जोगाउन सक्यौँ भने हामी पानीको संरक्षण हुनसक्छ, जीव जन्तुको संरक्षण हुनसक्छ, हाम्रो उत्पादनमा वृद्धि हुन्छ। त्यसो भएकोले सबभन्दा पहिला चाहिँ म यो वन फडानी, यो पानीमा यो खोलाहरू चाहिँ दोहन गर्ने कुरा, यो कुराहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि म सम्बन्धित निकायलाई चाहिँ म आग्रह गर्न चाहन्छु। र आम जनमानसमा हामी नेपाल र नेपालीहरू बन्न र बनाउनका निमित्त चाहिँ अब राजनीतिक हिसाबले होइन, रङको हिसाबले होइन, जातको हिसाबको होइन, लिङ्गको हिसाबले होइन, वर्गको हिसाबले होइन, अब नेपाल र नेपालीको लागि एक भएर एक ढिक्का भएर हामी लाग्यौँ भने परिवर्तन सम्भव छ। हाम्रो देश यति सुन्दर छ भन्ने कुरा बाहिरका मान्छेहरू आएर बसेर उहाँहरूले गाएको गीत, उहाँहरूले भनेका कुराहरूमा हामीले चाहिँ गर्व गर्नुपर्छ। त्यसो भएकोले हामीले अरू धेरै ठुल्ठुलो सगरमाथा ल्याएर यहाँ झापामा चाहिँ रङ लगाएर उता पठाउने, चन्द्रमा झारेर तल अर्को कलर पठाउने भन्ने हाम्रो कसैको उद्देश्य होइन। हामीले भएका कुराहरूलाई चाहिँ व्यवस्थित गरेर त्यहीँबाट आय आर्जन गर्नुपर्ने भएको हुँदा म यो पक्षमा चाहिँ निस्वार्थ रूपमा निसङ्कोचित सबै साथीभाइहरू चाहिँ सबै राजनीतिक दलहरू चाहिँ एक ठाउँ भएर सामाजिक रूपान्तरणको लागि अगाडि बढ्न म आग्रह गर्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
हस् धन्यवाद छ रेडियो भिजनलाई पनि, र फेरि तपाईँहरूसँग हाम्रो आवाजहरूको चाहिँ आदान प्रदान भइरहने विश्वासका साथ म विशेष गणेशजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो मेचीनगर नगरपालिका वडा नम्बर 4 अध्यक्ष अर्जुन कार्की। मेचीनगर वडा नम्बर 4 क्षेत्रमा भइरहेका विकास निर्माणका कामका सन्दर्भमा त्यहाँका नागरिकका अपेक्षा र जनप्रतिनिधिले खेलिरहेको भूमिकाका सन्दर्भमा कुराकानी गर्दै आजका लागि मेचीनगर खबर यति नै। अर्को अङ्कमा यसै गरी मेचीनगर क्षेत्रका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि सहकर्मी मित्र रवि किरण बान्तवासहित म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।